الرحمن الرحيم. اللهم صل على محمد وعلى محمد وعجل فرجهم. محترم ناظرین السلام علیکم، میں ہوں آپ کی میزبان شبنم زیدی، سحر عالمی نیٹورک کی جانب سے ایک بار پھر آپ تمام ناظرین کی خدمت میں آپ کا اپنا پروگرام گھرانہ لے کر حاضر ہوں، اور آپ تمام ناظرین کو آپ کے اپنے پروگرام گھرانہ میں بہت بہت خوش آمدید اور خیر مقدم کہتی ہوں. ناظرین، دین اسلام کی خدمات جہاں بہادر اور کوہ از مردوں نے اپنے مضبوط ارادوں اور زور بازو اور اپنی تلواروں کی بار سے کی ہے، اور انہوں نے دشمنوں کے ناپاک ارادوں اور ان کی طاقتوں کی اونچی اونچی فصیلوں کو ریت کی دیوار تصور کرتے ہوئے نقش برآب کر دیا، وہیں ہم دیکھتے ہیں کہ کچھ ایسی خواتین بھی تھیں کہ جنہوں نے نہ صرف دشمنوں کے چہروں کو بے نقاب کیا بلکہ ان مردان حق کے شانہ بشانہ رہ کر حق کے پیغام کو پہنچانے میں بہت اہم کردار کیا ادا کیا ہے. ہم دیکھتے ہیں کہ ان ماؤں نے ان معماران اور ہادیان قوم کی تربیت کی کہ جن کی رگوں میں نہ صرف خون جگر بلکہ محبت علی کو اس طرح رواں دواں کر دیا کہ ہم دیکھتے ہیں کہ کربلا کے میدان میں انہی ماؤں کی گود کے پالوں نے اپنی جان نثار کرنے میں کوئی کوتاہی نہیں کی. تاریخ کی آنکھیں اس بات پر گواہ ہیں کہ امام کے ساتھ نہ صرف مجاہدین اسلام تھے بلکہ ان کے شانہ بشانہ وہ خواتین بھی تھیں جو کربلا میں، کربلا سے پہلے، کربلا میں اور کربلا کے بعد بھی مقصد حق کی حفاظت کرتی رہیں. ناظرین، انہی خواتین میں سے ایک خاتون کی جو ان میں سب سے زیادہ منفرد اور نمایاں ہیں، جناب زینب سلام اللہ علیہا کی شخصیت ہیں. جناب زینب وہ شخصیت ہیں کہ جو کسی تعریف کی محتاج نہیں ہیں، اور جناب زینب کی شخصیت صرف ہم ان خواتین کے لیے نہیں بلکہ پوری تاریخ کے لیے نمونے عمل ہیں کہ ہم دیکھتے ہیں کہ اتنے رنج و مصائب کو برداشت کرنے کے بعد بھی عہد و پیمان توڑنے والوں کے مد مقابل استقامت اور پائیداری کا وہ مظاہرہ کیا، اور ان کے سامنے اپنے خطبوں میں سے چند جملوں کو اس طرح بیان کر دیا کہ ہم دیکھتے ہیں کہ وہی کوفی اپنے سروں کو شرم سے جھکائے ہوئے رونے لگتے ہیں. حق بات یہ ہے کہ اگر زینب کی یہ تقاریر اور یہ خطبے نہ ہوتے تو کبھی بھی یزید کا اصلی چہرہ دنیا کے سامنے نہیں آتا. تو ناظرین، اسی کربلا کی مثالی خواتین کے موضوع پر ہم آج پھر گفتگو کرتے ہیں اس چھوٹے سے وقفے کے بعد. کے بعد ناظرین، ایک بار پھر پروگرام گھرانہ میں خوش آمدید اور خیر مقدم. ناظرین، پچھلے پروگرام میں ہم نے جناب زینب سلام اللہ علیہ کی شخصیت پر گفتگو کی تھی، جس میں ہماری مہمان نے کافی مستفید باتوں کو آپ کے سامنے بیان کیا تھا اور ہم کافی اس سے ہم نے استفادہ بھی کیا تھا، لیکن چونکہ وقت میں گنجائش نہیں تھی، کچھ سوالات رہ گئے تھے. آج پھر جناب زینب کی شخصیت پر ہم گفتگو کریں گے، اور اگر وقت رہا تو دوسری مثالی خواتین کے بارے میں ہم اس پروگرام میں گفتگو کریں گے. آج پھر اسی پروگرام پر، اسی موضوع پر گفتگو کرنے کے لیے ہمارے اسٹوڈیو میں موجود ہیں محترمہ توقیر فاطمہ زیدی صاحبہ. آئیے انہیں سلام عرض کرتے ہیں، اپنی گفتگو کا آغاز کرتے ہیں. السلام علیکم توقیر فاطمہ صاحبہ، پروگرام گھرانہ میں ایک بار پھر آپ تشریف لے آئیں، آپ کا بہت بہت شکریہ اور خوش آمدید.
میں بھی سلام عرض کرتی ہوں آپ کی خدمت میں اور تمام ناظرین کی خدمت میں، اور آپ کے سامنے حاضر ہوئی ہوں جناب زینب کے بارے میں گفتگو کرنے کے لیے.
محترمہ توقیر فاطمہ صاحبہ، پچھلے پروگرام میں جناب زینب کے بارے میں آپ نے کافی تفصیلی ہمارے ناظرین کے سامنے گفتگو کی تھی، اور واقعی یہ وہ شخصیت ہیں کہ جن کے بارے میں ایک دو پروگرام میں ہم جو ہے ان کی تمام زندگی کا خلاصہ بیان کر ہی نہیں سکتے. بہت ہی عظیم شخصیت ہیں، اور بہت انہوں نے کربلا کے جو ہم دیکھتے ہیں کہ اس میں بہت نمایاں کردار انہوں نے جو ہے وہ ادا کیا ہے. تو میں سب سے پہلے آپ سے اب یہاں جاننا چاہوں گی کہ پچھلے پروگرام میں آپ نے بتایا تھا کہ کس طرح جناب زینب کو دیکھتے ہیں کہ اتنے رنج و مصائب اٹھانے کے بعد جب کوفے میں آتی ہیں، جب یزید کے دربار میں آتی ہیں، تو آپ نے اس طرح کا خطبہ دیا کہ اس خطبے سے آپ نے یزید کی حکومت کو ہلا کر رکھ دیا تھا اور اس کے چہرے کو بے نقاب کر دیا تھا. تو اسی خطبے में मैंने पढ़ा कि आपने कुछ पेशन गोई की थी, तो मैं यहाँ पर आपसे जानना चाहती हूँ कि जनाब ज़ैनब सलामुल्लाह अलैहा ने क्या पेशन गोई की थी, वो आप हमारे नाज़रीन के लिए बयान फरमाएं।
जैसा कि हम जानते हैं कि मैं पहले भी अर्ज़ कर चुकी हूँ आपकी खिदमत में कि जनाब ज़ैनब यजीद के दरबार में खुतबा देती हैं, और यजीद वो शख्स है कि जिसको अपनी ताकत पर पूरा नाज था, अपनी फ़ौज पर, अपनी हुकूमत पर इसको पूरा नाज था, और ये सोचता था कि मैंने ज़हरा के लाल को मैंने कत्ल कर डाला, शायद लोग भूल जाएंगे और मेरी ताकत को लोग समझेंगे कि सिर्फ और सिर्फ जो ताकत है वो यजीद की है। लेकिन ऐसा नहीं हुआ। यहाँ पर शहज़ादी ज़ैनब यजीद को ख़िताब करती हैं और फरमाती हैं, पेशीन गोई करती हैं शहज़ादी, फरमाती हैं, ए यजीद तू अपनी पूरी ताकत से कोशिश कर ले, लेकिन खुदा की कसम तू हमारी याद को नहीं मिटा सकता और वही इलाही को नाबूद नहीं कर सकता। यहाँ शहज़ादी फरमाना चाहती हैं कि हज़ार तू कोशिश कर ले, हज़ार तू ये सोच ले कि लोग हुसैन को भूल जाएंगे, ज़हरा के लाल को भूल जाएंगे, लेकिन ऐसा कभी नहीं हो सकता। ज़हरा के लाल को कोई भुला नहीं सकता। और फिर शहज़ादी ज़ैनब हैं कि जो हुसैन की याद को ताज़ा रखेंगी। इन्हीं खुतबों के ज़रिए से तो जनाब ज़ैनब ने इन्हीं खुतबों के ज़रिए हुसैन को पहचानवाया। देखिए हुसैन जिंदा, हुसैन करबला में शहीद हो गए थे, ये वाक़या वहीं दफन हो जाता हुसैन के साथ, लेकिन नहीं, ज़ैनब की असीरी ने और ज़ैनब ने शाम व कूफा में आकर जो खुतबे दिए, उन खुतबों के ज़रिए से लोग पहचाने कि हुसैन करबला में शहीद क्यों हुए। तो फिर शहज़ादी फरमाती हैं कि ऐ यजीद तू समझ ले, हर तारीफ उस खुदा के लिए है कि जिसने हमारा आगाज सआदत पर किया, जिसने हमारा आगाज मगफिरत पर किया, और हमारा इख्तिताम शहादत है और रहमत पर परवरदिगार आलम ने हमारा इख्तिताम किया। यानी शहज़ादी फरमाना बताना चाहती हैं कि ऐ यजीद तू ये ना समझ कि तूने हुसैन को शहीद कर दिया, ये हमारे लिए बाइस फ़ख्र है, बाइस इफ्तार है, ये रहमत परवरदिगार थी कि हुसैन करबला में शहीद कर दिए गए, और तू हमारी याद को लोगों के दिलों से हरगिज़ हरगिज़ भुला नहीं सकता, मिटा नहीं सकता। ये पेशीन गोई जनाब ज़ैनब ने इस खुतबे में इरशाद फरमाई थी।
मोहतरमा तौकीर फातिमा साहब, जैसा कि अभी आपने बयान फरमाया कि जो है वो इमाम हुसैन अलैहिस्सलाम करबला में शहीद हो गए थे, और अगर जनाब ज़ैनब ना होती तो इमाम हुसैन की शहादत जो है वो लोगों तक नहीं पहुँचती, बल्कि वो तारीख वहीं करबला में दफन होकर रह जाती। तो मैं यहाँ पर आपसे जानना चाहूँगी कि ये ख़ानदान रिसालत और नबूवत की जो असीरी है, इसका रूहानी पस मंज़र किस तरह से जो है वो खुलकर सामने आया, और उसके क्या असरात जो हैं वो शहादत हुसैन के बाद जो हैं वो रोनुमा हुए हैं, वो आप हमारे नाज़रीन के लिए
आपने बहुत बेहतरीन, बहुत अच्छा अहम सवाल किया है आपने। लेकिन जैसा कि हम जानते हैं कि रोज़े आशूरा तक अभी हुसैन भी जिंदा थे और अब्बास व अली अकबर, कासिम और मोहम्मद सब जिंदा थे, लेकिन जब रोज़े आशूरा आया, असर आशूर सब शहीद हो गए, हुसैन शहीद हो गए। लेकिन देखिए अभी मुसीबतें यहाँ पर तमाम नहीं हुई थी। हुसैन की शहादत के बाद इन जालिमों ने क्या किया, खेमों का रुख किया, खेमों में आग लगाई। अब जब खेमों में आग लगाते हैं तो बीवियाँ खेमों में हैं, अब एक बीवी दूसरे खेमे में जाती है, तमाम बीवियाँ एक खेमे से दूसरे खेमे में जाती हैं, और लेकिन जब एक खेमा बच जाता है तो जिसमें इमाम सज्जाद अलैहिस्सलाम गश की हालत में है, जनाब ज़ैनब अब उस खेमे में जाती हैं और जाकर कहती हैं, ऐ मेरे लाल तुम इमाम वक्त हो, तुम बताओ कि हम बीवियाँ इस खेमे में जलकर मर जाएं या हम अपने आप बाहर निकल आएं। तो इमाम फरमाते हैं, फूफी अम्मा, जान का बचाना ज़रूरी है। तो देखें यहाँ पर जनाब ज़ैनब तमाम बीवियों को खेमे से बाहर लाती हैं, और एक अहम काम जो शहज़ादी ज़ैनब करती हैं वो ये कि आप इमामत की मुहाफिज़, आप इमामत की हिफाजत करती हैं, इमाम सज्जाद को आप बाहर लेकर आती हैं, और तमाम शब शहज़ादी पहरा देती हैं, जिस तरह से अब्बास पहरा देते थे, जिस तरीके से अली अकबर हिफाजत करते थे। लेकिन आज ना अब्बास है ना अली अकबर है। उस वक्त में शहज़ादी ज़ैनब जब तन्हा हैं, इन बीबियों की हिफाजत कर रही हैं और पहरा दे रही हैं। लेकिन अभी भी मुसीबत यहीं पर तमाम नहीं हो जाती है। 11 मुहर्रम की सुबह नमदार होती है जब इन बीबियों को असीर कर लिया जाता है और इन बीबियों को कूफे की तरफ ले जाया जाता है असीर करके। इन बीवियों में कुछ छोटे छोटे बच्चे हैं, यतीम बच्चे हैं, बेसहारा औरतें हैं। लिखा है रिवायत में कि जब इन बीवियों को करबला से ले जाया जाता है तो अपने शहीदों की लाशों को देखती हैं और तड़प जाती हैं। जैसा कि मैंने पहले प्रोग्राम में भी अर्ज किया था कि शहजादी जैनब को अपने भाई से कितनी मोहब्बत थी, बे इंतहा मोहब्बत थी शहजादी जैनब को। और आज भी हम देखते हैं कि हर बहन को अपने भाई से मोहब्बत होती है, लेकिन जनाब जैनब की मोहब्बत कुछ और ही थी। करबला के मैदान में देखिए, वो मैदान सहरा के जहाँ कुछ भी नहीं था, कौन बहन ऐसी होगी कि जिसका भाई मैदान में शहीद हो जाए और उसको गुस्ल व कफन भी ना दिया जाए। लेकिन शहजादी जैनब यहाँ पर भी सब्र करती हैं और शुजात दिखाती हैं शहजादी अपने उस भाई को कि जिसको ना गुस्ल दिया गया ना कफन मिला, उसको छोड़कर शहजादी कूफे की तरफ चलती हैं। किस लिए? सिर्फ और सिर्फ नाना के दीन को बचाने के लिए, हुसैन के मिशन को पाए तकमील तक पहुँचाने के लिए शहजादी कूफे की तरफ चलती हैं इस असीरों के काफ़िले को लेकर, क्योंकि अब जैनब ही काफ़िले सालार है। इस काफ़िले को लेकर शहजादी वहाँ जाती हैं और खुतबे देती हैं, तकारीर करती हैं। वो लोग जिन पे गफलत के पर्दे पड़े हुए थे, शहजादी पहचानवाती हैं, उनके पर्दों को चाक करती हैं, कहती हैं पहचानो हुसैन कौन था, हुसैन हक पर था और यजीद बातिल पर है। जैनब की तकारीर ने हुसैन को, हुसैन के मिशन को कामयाब कर दिया। अब यहीं से हमको मालूम होता है, देखें जैनब अगर ना होती तो वाकई करबला वाकई अपने हुसैन का ये मिशन, हुसैन का मकसद अपने मकसद तक ना पहुंच पाता, लेकिन जैनब ने इसको मकसद अपने पाए तकमील तक पहुंचाया जनाब जैनब सलामुल्लाह अलैहा ने इन अपनी तकारीर के जरिए से। और आज भी हम उसका असर देख रहे हैं। देखें ये वाकया करबला सिर्फ वहीं पर तमाम नहीं हुआ, जैनब की असीरी वहीं पर तमाम नहीं हुई। आज भी आप देखते हैं 1400 साल हो गए इसके गुजरने के बाद, 1300 साल गुजरने के बाद हम देख रहे हैं कि अभी भी वाकया करबला, जब वो तारीख आती है, रोज़े आशूरा आता है, तो लोग किस तरह हुसैन के गम में निकल जाते हैं। रोज़े आशूरा ये सिर्फ जैनब की देन है जो हम हुसैन पर गिरिया करते हैं। अगर जैनब ने करबला में हुसैन पर गिरिया नहीं किया तो क्या, मजालिस से हुसैन नहीं हुई तो क्या? आज हम देखते हैं हुसैन पर गिरिया करने वाले कितने लोग हैं, हुसैन पर मातम करने वाले कितने लोग हैं, हुसैन की मजलिस बर्पा करने वाले कितने लोग हैं। हम देखते हैं कि हर जगह हुसैन का मातम होता है, हुसैन पर गिरिया होता है। ये जैनब की उन जहमतों का असर है, उसी चीज़ों का असर है जो जैनब ने तकारीरें की, जो जैनब ने खुतबे दिए करबला के मैदान में, जो जिन जहमतों का जनाब जैनब ने सामना किया।
यानी ये जनाब जैनब का किरदार था कि हम देखते हैं कि हुसैन की मजलूमियत को जो है पूरी दुनिया के सामने जो है जनाब जैनब
ने बयान किया। और जनाब जैनब का एक कौल मुझे याद आता है जो मैंने नोट किया है, जनाब जैनब का कौल है, फरमाती हैं यजीद से मुखातब होकर फरमाती हैं कि खुदा वंदे आलम को तुम पर जो इख्तदार हासिल है, क्योंकि यजीद को अपनी ताकत पर नाज था, गुरूर था, लेकिन शहजादी फरमाती हैं खुदा वंदे आलम को तुम पर जो इख्तदार हासिल है उसको सामने रखते हुए उससे डरते रहो, और वो तुमसे किस कदर करीब है उसके पेश नज़र रखते हुए तुम गुनाह करने से शर्म करो। यानी शहजादी फरमाना चाहती हैं कि देखो वो जो अलाकुल शैन कदीर है, वो जो हर शय पर कादिर है, तुम अपनी कुदरत पर नाज ना करो, तुम्हारी कुदरत से बढ़कर कोई और कुदरत भी है। तुम गुनाह करते हो, तुम हम पर जुल्म करते हो, तुमने हमको असीर किया, तुमने जहरा के लाल को शहीद कर दिया, तुम ये सब जुल्म कर रहे हो, गुनाह कर रहे हो, लेकिन ये गुनाह करने से थोड़ा शर्माओ तो सही, क्योंकि तुम जान लो कि तुम्हारे ऊपर एक कुदरत है, खुदा तुम्हारे इन आमाल को देख रहा है, तुम्हारे इन कारनामों को परवरदिगार आलम देख रहा है, कुछ शर्म हया करो। तो बहुत बेहतरीन अंदाज में शहजादी फरमाती हैं
जी। और मतलबन तौकीर फातिमा साहब, यहाँ से हमें एक और नुक्ते की, यानी नुक्ता हमें हासिल होता है कि इमाम हुसैन अलैहिस्सलाम जो इमाम वक्त थे, और जो इन ख्वातीन और बच्चों को जो ले जाने की हिकमत थी इमाम हुसैन अलैहिस्सलाम की, वो भी अब वाज़ह नज़र आती है कि इमाम हुसैन अलैहिस्सलाम क्यों इतनी गर्मी के माहौल में इतनी शिद्दत आतश के साथ जो है वो तमाम ख्वातीन और बच्चों को लेके करबला के मैदान में आए।
जब इब्ने अब्बास मौला हुसैन से फरमाते हैं कि तुम इन ख्वातीन को, इन बच्चों को करबला ना लेकर जाओ, तो मौला फरमाते हैं कि नहीं, परवरदिगार आलम इन बच्चों की यतीमी और इन औरतों की असीरी देखना चाहता है। बस यहीं से हमको मालूम होता है कि इन ख्वातीन को और इन बच्चों को मौला करबला क्यों लेकर आए थे, क्योंकि अगर ये औरतें ये ख्वातीन ना होती तो ये बच्चे ना होते तो वाकई आज करबला अपने उस अंदाज में हम लोगों को नजर ना आती,
क्योंकि इमाम हुसैन का जो हदफ और मकसद था वो इन्हीं ख्वातीन के जरिए जो है वो हम तक पहुंचा है, वरना वो जैसा कि आपने कहा कि वो करबला में ही दफन होकर रह जाता वो मकसद और हदफ।
सही फरमाया
जी। मोहतरमा तौकीर फातिमा साहिबा, जनाब ज़ैनब की शख्सियत हम देखते हैं जावदानी शख्सियत है कि जो हम देखते हैं 1400 साल से जब हम करबला का नाम लेते हैं तो जहां इमाम हुसैन का तस्वुर आता है वहीं पर साथ ही साथ जो है इसी शरीकतुल हुसैन का नाम जनाब ज़ैनब का नाम उभर कर फौरन हमारे सामने आ जाता है। और जिस तरह करबला में इमाम हुसैन का सबसे अहम किरदार हमें नजर आता है उसी तरह से ख्वातीन में जनाब ज़ैनब का किरदार नजर आता है। तो जनाब ज़ैनब की इस जावदानी शख्सियत का क्या राज था, किस तरह से जनाब ज़ैनब की शख्सियत एक जावदानी शख्सियत बनी है, आप हमारे नाज़रीन के लिए बयान
फरमाएं। इस बारे में मुझे कुछ नुकात की तरफ इशारा करना है। इसमें सबसे पहला पॉइंट ये है जनाब ज़ैनब के बारे में कि जनाब ज़ैनब मुहाफिज़ इस्लाम थी। देखें जब तक हम तारीख में हम देखते हैं जब तक मुआविया जिंदा था तो वो ज़ाहिरी इस्लाम की रियायत करता था, लेकिन जब यजीद तख्त पर बैठा तो उसने ज़ाहिरी इस्लाम की भी रियायत नहीं की। यही वजह थी कि इमाम हुसैन ने मदीने को छोड़ा सिर्फ किस लिए, इस्लाम को जिंदा रखने के लिए। अब शहजादी ज़ैनब भी अपने भाई के साथ चल देती हैं, मदीना छोड़ देती हैं और कदम ब कदम हुसैन के साथ हैं। क्यों? इसलिए कि नाना के दीन को जिंदा रखना है। और जैसा कि मैंने अभी आपके सामने अर्ज किया है कि जब असरे आशूर हुसैन की शहादत के बाद खेमों में आग लगाई जाती है तो यही शहजादियाँ जो इमाम की हिफाजत करती हैं, इमाम को जलते हुए खेमे से बाहर निकालती हैं, तो यही शहजादी हैं जिसने इस्लाम की हिफाजत की, जिसने खुतबों के जरिए से, जिसने तकारीर के जरिए से शामों कूफा में तरह तरह की मुसीबतें उठाकर इसने इस्लाम को बचाया और इस्लाम को जिंदा कर दिया। पहला पॉइंट ये। और दूसरा पॉइंट जो हमको मिलता है वो शहजादी के इल्म और तकवे के बारे में हमको मिलता है। लिखते हैं कि शहजादी का तकवा बहुत ज़्यादा था, शहजादी बहुत ही इबादत गुजार थी, जैसा कि हमको रिवायत में भी मिलता है कि जब शहजादी जब इमाम हुसैन अलैहिस्सलाम आखिरी रुख्सत के लिए आते हैं तो शहजादी ज़ैनब से यही फरमाते हैं कि बहन मुझको नमाज शब में फरामोश ना करना। यानी जनाब ज़ैनब की इबादत का अंदाज़ा हम यहाँ से कर सकते हैं कि इमाम हुसैन जानते थे कि ज़ैनब पर मुसीबतें पड़ेंगी, ज़ैनब मुश्किलात का सामना करेगी, लेकिन इमाम हुसैन फरमाते हैं बहन मुझको नमाज में फरामोश ना करना, नमाज शब में ना भूलना। और फिर इसके बाद जब इन औरतों को असीर करके कैदी बनाया जाता है, दरबार इनको कैद किया जाता है, तो वहाँ पर भी हम देखते हैं कि शहजादी बैठ कर नमाज़ पढ़ती हैं और इमाम ज़ैनुल आबिदीन जब आपसे सवाल करते हैं कि फूफी अम्मा आप बैठकर नमाज क्यों पढ़ती हैं तो शहजादी यही फरमाती हैं कि मेरे लाल मुझ में अब ताकत नहीं है। क्यों? इसलिए कि जो खाना हम असीरों के लिए आता है, हम कैदियों के लिए आता है, वो खाना इतना कम होता है कि बच्चे भी सैर नहीं हो पाते हैं और बेटा मैं अपने हिस्से का खाना इन बच्चों को खिला देती हूँ, लिहाजा बेटा मुझ में अब इतनी ताकत नहीं है कि मैं खड़े होकर नमाज पढ़ूँ, लिहाजा बेटा मैं बैठ कर नमाज पढ़ती हूँ। तो यहाँ से हमको शहजादी की इबादत और तकवे का अंदाज़ा होता है। और क्यों ना हो, इस शहजादी का तकवा बुलंद क्यों ना हो, ये वही शहजादी है ना कि जिनकी परवरिश उन हस्तियों ने की थी, कि जिनके दामन पर इस्मत की मोहर थी, पैगंबर ने इनकी परवरिश की, मौलाए कायनात ने इनकी तरबियत की, जनाब फातिमा जहरा सलामुल्लाह अलैहा ने इनकी तरबियत की। तो ये तो हुए इनके तकवे के बारे में, इसी तरह हमको इनके इल्म के बारे में भी मिलता है। कहते हैं कि शहजादी
फातिमा साहब अगर इजाजत दे तो हम एक छोटा सा वक्फा लेते हैं, उसके बाद अपनी गुफ्तगू को आगे बढ़ाते हैं। मोहतरम नाज़रीन, हमारी गुफ्तगू का सिलसिला अभी जारी रहेगा, एक छोटे से वक्फे के बाद हम फिर आपकी खिदमत में हाजिर होते हैं।
بسم الله الرحمن الرحيم اللهم صل على محمد وآل محمد السلام عليك يا وارث آدم صفوة الله السلام عليك يا وارث نوح نبي الله السلام عليك يا وارث إبراهيم خليل الله السلام عليك يا وارث موسى كليم الله السلام عليك يا وارث عيسى روح الله السلام عليك يا وارث محمد حبيب الله. السلام عليك يا وارث علي وصي رسول الله. السلام عليك يا وارث الحسن الرضي. السلام عليك يا وارث فاطمة بنت رسول الله. السلام عليك أيها الشهيد الصديق. السلام عليك أيها الوصي البار التقي. السلام على الأرواح التي حلت بفنائك وأناخت برحلك. السلام على ملائكة الله المحدقين بك. أشهد أنك قد أقمت الصلاة وآتيت الزكاة وأمرت بالمعروف ونهيت عن المنكر وعبدت الله مخلصا حتى أتاك اليقين. السلام عليك ورحمة الله وبركاته.
وقفے کے بعد ناظرین ایک بار پھر پروگرام گھرانہ میں خیر مقدم کہتی ہوں. ہماری گفتگو جناب زینب سلام اللہ علیہا اور کربلا کے مصالح خواتین کے سلسلے میں چل رہی تھی, جس میں ہمارے مہمان نے آپ کے سامنے جناب زینب کی جاودانی شخصیت کے بارے میں وہ مزید ارشاد فرما رہی تھیں. آئیے ان کی گفتگو سے مزید مستفید ہوتے ہیں. محترمہ توقیر فاطمہ صاحبہ, آپ جناب زینب کی جاودانی شخصیت کے بارے میں بتا رہی تھیں کہ کس طرح سے جناب زینب کی شخصیت جو ایک جاودانی شخصیت قرار پائی ہے.
میں نے پہلے آپ کے سامنے پہلا پوائنٹ یہ بتلایا تھا کہ آپ محافظ اسلام تھی, اور دوسرا پوائنٹ یہ تھا کہ آپ کے علم اور تقوی کے بارے میں کہ آپ بہت زیادہ علم رکھتی تھی اور آپ کا تقوی بہت زیادہ تھا. تو تقوی کے بارے میں میں نے عرض کیا تھا, لیکن اب مجھے علم کے بارے میں عرض کرنا ہے. کہتے ہیں کہ شہزادی کا علم بہت زیادہ تھا. شہزادی جب مدینہ میں تشریف فرما تھیں تو اس وقت آپ تفاسیر قرآن کا درس دیتی تھی, احکام الہی بیان کرتی تھی. لیکن اس کے بعد جب مولائے کائنات کوفہ آتے ہیں اور کوفہ کو اپنا پائے تخت قرار دیتے ہیں تو شہزادی زینب بھی آپ کے ساتھ ہیں. ملتا ہے تاریخ میں کہ اس وقت مولا علی مردوں کو درس دیتے تھے, احکام بیان کرتے تھے, اور لیکن اس وقت خواتین اپنے اپنے شوہروں سے کہتی ہیں دیکھیں مولائے کائنات آپ کو درس دیتے ہیں, آپ درس لے رہے ہیں ان سے, لیکن ہمارے لیے بھی تو کوئی درس دینے والا ہونا چاہیے, ہم لوگ اسی طرح سے جاہل رہ جائیں گے. پھر کہتی ہیں کہ آپ مولائے کائنات سے کہیے کہ وہ جناب زینب سے کہیں کہ جناب زینب ہم کو درس دیں. یہ مرد مولا علی کی خدمت میں آتے ہیں اور آ کر مولا سے فرماتے ہیں کہ مولا ہماری خواتین اس طرح سے چاہتی ہیں کہ جناب زینب ہماری خواتین کو درس دیں. مولا قبول کرتے ہیں, جناب زینب بھی قبول کر لیتی ہیں, درس دینا شروع کرتی ہیں. کہتے ہیں شہزادی اس بہترین انداز میں احکام الہی بیان کرتی تھیں, تفاسیر قرآن کا درس دیتی تھیں کہ ہر کسی کی زبان پر یہ تھا کہ واقعاً کتنا بہترین انداز میں شہزادی درس دیتی ہیں, اور روز بروز خواتین کی تعداد زیادہ ہوتی جاتی تھی. اور میرا دل چاہتا ہے کہ میں یہاں ایک نقطہ بیان کروں کہ شہزادی کی خدمت میں کہ واقعاً کیوں نہ ہو یہ شہزادی, کیوں نہ بہترین درس دے, کیونکہ یہ ان کی بیٹی ہیں کہ جس کے نانا پر وحی الہی نازل ہوئی, یہ ان کی بیٹی ہے کہ جس کو باب العلم کہا جاتا تھا, یہ ان کی بیٹی ہے کہ جن کو مدینۃ العلم کہا جاتا تھا, یہ فاطمہ زہرا کی بیٹی ہیں. تو ان سب چیزوں سے ہم کو شہزادی کے علم کا اندازہ ہوتا ہے. یہ ان کی بیٹی ہیں کہ جو راسخ تھے علم پر, جن کو راسخون فی العلم کا مزدہ کہا گیا ہے. تو یہ ہوا شہزادی کا علم. لیکن اس کے بعد جو اگلا پوائنٹ شہزادی کی شخصیت کے بارے میں ملتا ہے وہ یہ کہ شہزادی کا میں جذبہ جہاد بہت زیادہ تھا, جذبہ جہاد اور سرفروشی بہت زیادہ تھی شہزادی میں. کہتے ہیں کہ جناب زینب کا ایک زندگی کا ایک اہم حصہ واقع کربلا سے اور واقع کربلا کے بعد ان کی اسیری سے تعلق رکھتا ہے۔ واقعا اگر زینب نہ ہوتی تو واقع کربلا آج اس طرح سے ہم کو معلوم نہ ہوتا۔ کہتے ہیں نواس رسول حسین کی شہادت کے بعد اہل بیت کی اسیری اور کوفہ شام کے بازاروں میں اور دربار میں ان کا تشہیر ہونا، یہ شہزادی زینب کی زندگی سے ایک اہم تعلق رکھتا ہے۔ کہتے ہیں اتنی مصیبتیں ان شہزادی پر، ان عورتوں پر پڑیں، لیکن شہزادی زینب یہاں پر صرف اور صرف صبر اور شجاعت سے کام لیتی ہیں۔ شہزادی نے صبر اور شجاعت سے کام لیا اور خدا کی رضایت پر راضی رہیں اور اپنے سر کو تسلیم رکھا اور یہی کہتی رہیں کہ اے میرے پروردگار، جس طرح تو چاہتا ہے ہم اس پر راضی ہیں۔ یہ ہے شہزادی کی عظمت کہ شہزادی نے ان سخت ترین مراحل پر، کہ جہاں پر کوئی عورت صبر نہیں کر سکتی، واقعا شہزادی زینب نے صبر اور شجاعت دکھائی اور صبر اور شجاعت سے شہزادی نے کام لیا۔ اس کے بعد ہم کو شہزادی کے بارے میں جو پوائنٹ ملتا ہے وہ یہ کہ شہزادی سالار حقانیت تھیں۔ واقعا شہزادی حقانیت کی سالار تھیں، کس طرح سے کہ اس وقت میں کہ جب ظالم افراد سامنے کھڑے تھے، جو حق کو چھپا رہے تھے، جو باطل کو سامنے لا رہے تھے، باطل کو حق کر کے دکھانا چاہ رہے تھے کہ دیکھو ہم حق ہیں، یہ لوگ باطل ہیں، لیکن اس وقت میں شہزادی زینب نے حق کا دفاع کیا۔ آپ نے اسلام کو اور قرآن کی حقانیت کے پرچم کو آپ نے بلند کر کے دکھا دیا۔ کہتے ہیں کہ جن لوگوں نے نواسۂ رسول کو ایک ویران اور غیر آباد صحرا میں قتل کر دیا تھا اور حقائق کو یہ لوگ پلٹانا چاہتے تھے، کیا پلٹانا چاہتے تھے؟ یہی تو کہنا چاہتے تھے کہ ہم حق پر ہیں، بھئی حسین حق پر نہیں ہے، یہی تو کہنا چاہتے تھے۔ لیکن شہزادی زینب نے واقع کربلا کے بعد شام و کوفہ کے بازاروں میں آ کر یہ دکھا دیا، خطبے دے کر، تقاریر کر کر کے، نہیں دیکھو نواسۂ رسول حق پر تھا، یہ لوگ حق پر نہیں ہیں۔ اس کے بعد شہزادی کے انقلابی تدبر کے بارے میں ہم کو ملتا ہے کہ شہزادی نے کیا انقلاب برپا کیا واقع کربلا کے بعد۔ کہتے ہیں کہ اگرچہ ظاہری تمام حالات میں ہم دیکھتے ہیں کہ حکومت اور طاقت بنی امیہ کے ہاتھوں میں تھی، بنی امیہ کے حکمرانوں کے ہاتھوں میں ظاہری قوت تھی، لیکن جناب زینب نے اپنے خطبوں کے ذریعے سے، اپنے تقاریر کے ذریعے سے ان کی حکومتوں کی نیو کو ہلا ڈالا تھا۔ یہی زینب تھیں کہ اگر زینب نہ ہوتی تو آج یہ اسلام ہم تک اس معنی میں نہ پہنچتا۔ اور پھر شہزادی کے بارے میں ملتا ہے ہم کو کہ یہ شہزادی بے مثال خاتون ہیں، یہ عالمہ غیر معلمہ ہیں، یہ صبر اور استقامت کا کوہ ہیں۔ جیسا کہ امام زین العابدین علیہ السلام فرماتے ہیں کہ میری پھوپھی غیر معلمہ ہے اور اتنی دانا اور ہوشیار ہیں کہ آپ کو کسی نے پڑھایا اور لکھایا نہیں ہے۔ ان شہزادی کے بارے میں ہم کو ملتا ہے کہ شہزادی نے حسین کے مقصد کو اور مشن کو پایا تکمیل تک پہنچایا ہے۔ اور یہاں پر مجھ کو، میں کہنا چاہتی ہوں کہ جس طریقے سے جناب ابو طالب نے بھتیجے کی پرورش کی تھی اور آپ کی حفاظت فرمائی تھی، یعنی محمد صلی اللہ علیہ وسلم کی جناب ابو طالب نے پرورش کی، آپ کی حفاظت فرمائی، آپ کے اوپر ہر چیز کو نچھاور کرنا پسند کیا، ہر چیز کو قربان کرنا پسند کیا جناب ابو طالب نے، اسی طرح سے آپ کی بیٹی جناب زینب بھی کربلا میں اسی دین کو بچانے کے لیے کہ جو محمد صلی اللہ علیہ وسلم لے کر آئے تھے، اسی دین کی حفاظت کے لیے شہزادی زینب ہر طرح کی قربانی دے دیتی ہیں۔ کبھی کڑیل جوان کی قربانی دیتی ہیں، کبھی بھائی کی قربانی دیتی ہیں، کبھی عباس کے بازو دیتی ہیں۔ یہی زینب ہے کہ ہر قربانی پر صبر کر رہی ہے اور دکھا رہی ہے کہ دیکھو نانا کے دین کی خاطر، اس اسلام کی خاطر ہم اس پر سب کچھ نچھاور کر سکتے ہیں۔ تو یہ پوائنٹس تھے جو تاریخ میں ہم کو ملتے ہیں کہ شہزادی کی شخصیت کے بارے میں۔
جی، اور یہاں سے ہم ایک معرفت کا بھی بہترین درس جو ہے وہ لے سکتے ہیں جناب زینب سلام اللہ علیہ کی ان تمام اخلاق اور کردار کو دیکھ کر، کہ ہم دیکھتے ہیں کہ انسان پر ذرا سی بھی مصیبت پڑتی ہے تو فوراً اس کے لب جو ہے وہ شکوے کے لیے خدا کی بارگاہ میں کھل جاتے ہیں، لیکن ہم دیکھتے ہیں کہ کربلا کے میدان میں جناب زینب اتنی مصیبتیں، اتنی مشکلات پڑی، لیکن اس کے باوجود ہم دیکھتے ہیں کہ کبھی جو ہے جناب زینب کے لب پر شکوہ نہیں آئے، بلکہ جناب زینب ہمیشہ خدا کا شکر بجا لاتی رہی ہیں اور جو ہے وہ खुदा के बारगाह में तमाम इन कुर्बानियों को पेश करके खुदा से कहती खुदा हमारी इन कुर्बानियों को जो है वो कबूल फरमा। तो यहाँ से हमें यानी जनाब ज़ैनब की यकीन और मारिफत का भी अंदाज़ा होता है कि कितना ज़्यादा इन्हें खुदा पर यकीन और मारिफत था, कि ये यकीनी मारिफत से भरा हुआ जुमला था जो जनाब ज़ैनब ने इब्न ज़ियाद के दरबार में फरमाया था, मा रायतु इल्ला जमीला, कि मैंने सिवाय खूबसूरती के जो है वो कुछ करबला में कुछ नहीं देखा। मोहतरमा तौकीर फातिमा साहिबा, ये जनाब ज़ैनब सलामुल्लाह अलैहा की शख्सियत थी, लेकिन हम देखते हैं कि ये इस्मत और तहारत के हाथों के नास परवरदा थी, और ये वो खातून थी कि जो इस्मत और तहारत की गोदियों में जो है वो परवान चढ़ी थी। लेकिन हम देखते हैं कि करबला की तारीख में कुछ ऐसी खवातीन भी थीं कि जिनका असल इस घराने से कोई ताल्लुक नहीं था, जो इन इस घराने से उन कोई ताल्लुक रखती भी नहीं थी, लेकिन हम देखते हैं कि उन्होंने भी करबला के तारीख में वो नुमाया किरदार अदा किया है कि आज करबला जो है उन पर फख्र करती है। इन्हीं खवातीन में से एक खातून जिनका नाम उम्मे खल्फ था, इनके बारे में मैं जानना चाहूंगी कि उम्मे खल्फ कौन थी और करबला में उन्होंने क्या किरदार अदा किया।
आपने बहुत अच्छा सवाल किया है। देखिए, उम्मे खल्फ कहते हैं कि ये शियाने खास में से थी और इनकी शादी मुस्लिम इबन औजा से हुई है जो इमाम हुसैन के वफादार सहाबी थे, और इनका बेटा था खल्फ। कहते हैं उम्मे खल्फ बहुत ही मोमिना और मुहिब अहले बैत थी, मोहब्बत अहले बैत इनके दिल में कूट कूट कर भरा था, माला माल थी मोहब्बत अहले बैत से। कहते हैं कि उम्मे खल्फ अपने शौहर और बेटे के साथ करबला आईं और इमाम के लश्कर में मुलाक हो जाती हैं। तो ये है उम्मे खल्फ की शख्सियत के शियायान भी थीं और इमाम के सहाबी मुस्लिम इब्ने औजा से उनकी शादी भी हुई और करबला में आकर इन्होंने ये कुर्बानी भी दी कि बेटा भी शहीद हुआ और शौहर भी शहीद हुआ।
खूब, और करबला में इन्होंने क्या नुमाया किरदार अदा किया, तारीख में कुछ और इनके बारे में मिलता है?
क्यों नहीं, हम देखते हैं कि जब जनाबे मुस्लिम इब्ने औजा जब शहीद हो जाते हैं तो हम देखते हैं कि इनके इनके बेटा, जैसे मैंने कहा है कि अभी खल्फ इनका बेटा था, तो जब बाप शहीद हो जाते हैं तो अब बेटा माँ के करीब आता है और आकर कहता है कि अम्मा जान मुझे मरने की इजाज़त दीजिए। तो माँ बेटे को इजाज़त दे देती है, कहती है मेरे लाल जाओ हुसैन पर शहीद हो जाओ, हुसैन पर कुर्बान हो जाओ। माँ बेटे को तैयार करती है, अब बेटा हुसैन की खिदमत में आता है और आकर कहता है कि मौला मुझे मरने की इजाज़त दीजिए, मौला मुझे जंग की इजाज़त दीजिए, इसरार है मैदान में जाने के लिए। लेकिन यहाँ मौला बहुत अच्छा जुमला फरमाते हैं कि ए बेटा, अभी अभी तो तेरा बाप शहीद हुआ है, तेरी माँ के लिए यही गम काफ़ी है कि वो उसकी शहादत पर रोए और आंसू बहाए। ऐ मेरे लाल, तू अपनी माँ का सहारा है, अपनी माँ के पास पलट जा, मैं तुझे मरने की इजाज़त नहीं दूंगा, मैदान में जाने की इजाज़त नहीं दूंगा। लेकिन ये कहता है कि मौला मुझे तो माँ ने तैयार करके आमादा करके जंग का लिबास पहना कर मुझे माँ ने भेजा है, मेरी माँ ने मुझको इजाज़त दे दी है, लेकिन मौला फरमाते हैं कि तू पलट जा। उस वक्त इनकी वालदा ये बात सुन रही हैं, जब आप ये बात सुनती हैं तो बेटे से कहती हैं कि ऐ मेरे लाल, क्या तू रसूल के नवासे पर कुर्बान नहीं होगा, क्या तू चाहता है कि रसूल का बेटा शहीद हो जाए और तू जिंदा रहे? अगर तू ऐसा करेगा तो मैं हरगिज हरगिज तुझसे राजी नहीं होंगी, ऐ मेरे लाल जा तू कुर्बान हो जा रसूल के नवासे पर। कहते हैं यहाँ से जब माँ इस तरह से कहती है तो अब बेटा मैदान की तरफ जाता है, मौला भी इजाज़त दे देते हैं, बेटा मैदान में जाता है और जाकर जंग करता है। कहते हैं 30 लोगों को इस ने वासिले जहन्नम किया। तो कहते हैं माँ यहाँ पर कहती है कि ऐ मेरे लाल, तू अगर से प्यासा है लेकिन देख रसूल का नवासा भी प्यासा है, ऐ मेरे लाल तुझे जल्द ही हमारे रसूल तुझको आबे कौसर से सैराब करेंगे। कहते हैं ये बेटा मैदान में जाता है, जंग करता है, 30 लोगों को वासिले जहन्नम करता है और वहीं पर शहीद हो जाता है। तो यहाँ से हम इनके किरदार का अंदाजा लगा सकते हैं कि वाकई क्या अहम किरदार इन्होंने रोजे आशूरा ادا کیا
جی. اور ہم دیکھتے ہیں کہ کس جس طرح یعنی کس طرح سے اپنی مانگوں کو بھی جو ہے وہ قربان کر دیا اور اپنی گودیوں کو بھی جو ہے وہ قربان کر دیا, اور کس طرح سے رجز پڑھ پڑھ کے اپنے شوہر یا اپنے بچوں کو جو ہے وہ تشویش کرتی تھی کہ وہ جو ہے وہ پیچھے نہ ہٹنے پائیں بلکہ جو ہے وہ اپنی جان کو جو ہے وہ حسین پر قربان کر سکیں. محترمہ توقیر فاطمہ صاحبہ, یہ تو ام خلف کے بارے میں آپ نے بیان فرمایا. اب یہاں ایک اور خاتون جن کا نام جو ہے وہ تاریخ میں بہت زیادہ ملتا ہے, وہ ام وہب تھیں. ان کے بارے میں ہم جاننا چاہیں گے کہ ام وہب جو ہیں وہ کون تھیں اور آپ کربلا کیسے پہنچی.
آپ نے بہت اچھا سوال کیا ہے یہ کہ ام وہب کون تھیں. دیکھیں ہم کو ملتا ہے کہ ام وہب کے بارے میں کہ ام وہب عبداللہ کی بیٹی تھیں اور ان کے شوہر کا نام عبداللہ ابن عمیر قلوی تھا اور وہب کی ماں تھیں اور یہ طائفہ بنی علیم سے تعلق رکھتی تھیں. لیکن ہم نے روایت میں دیکھا ہے کہ شیخ عباس قمی جو علامہ مجلسی سے نقل کرتے ہیں کہتے ہیں کہ ابن وہب مسیحی تھے اور ان کی والدہ بھی مسیحی تھیں, لیکن یہ دونوں امام حسین علیہ السلام کے ذریعے سے مسلمان ہو جاتے ہیں. اس طرح سے ہم کو تاریخ میں ملتا ہے
جی. تو کربلا آپ کیسے آئی تھیں ام وہب, یعنی کس طرح سے آپ کربلا پہنچی تھیں؟
ہاں اس بارے میں بھی ہم کو روایات ملتی ہیں. ہم دیکھتے ہیں کہ ایک روایت میں ہے کہ جیسا کہ میں نے ابھی آپ کے سامنے عرض کیا ہے کہ یہ مسیحی تھیں, ان کے بیٹے بھی مسیحی تھے, تو کہتے ہیں کہ یہ لوگ کربلا کے نزدیک تھے. ایک روایت میں اس طرح سے ملتا ہے کہ یہ کربلا کے نزدیک کچھ دن مواقعتاً رکے ہوئے تھے کربلا کے نزدیک. وہاں پر جب حسین کا کاروان آتا ہے تو یہ ان سے ملاقات کرتے ہیں. جب یہ ان سے ملاقات کرتے ہیں تو اب ام وہب پانی کی کمی کی شکایت کرتی ہیں امام حسین سے. تو جب آپ پانی کی کمی کی شکایت کرتی ہیں تو امام حسین علیہ السلام اس وقت اپنے عصا کو زمین پر مارتے ہیں کہ پانی کا چشمہ جاری ہو جاتا ہے, پانی زمین سے نکلتا ہے. تو اس وقت تک یہ خاتون ام وہب کیونکہ مسیحی تھیں, امامت سے آشنا نہیں تھی, امام سے آشنا نہیں تھی, لیکن امام کے اس کرامت کو دیکھ کر یہ بڑی متاثر ہوتی ہیں اور آپ اپنے بیٹے کے ساتھ اور بیٹے کی جو زوجہ تھی ان کی دلہن ان کے ساتھ مولا حسین کے قریب آتی ہیں اور مسلمان ہو جاتی ہیں. اس طرح سے ملتا ہے, لیکن اس طرح سے یعنی یہ کربلا میں پہنچے. لیکن دوسری روایت میں ہم کو اس طرح سے ملتا ہے, کہتے ہیں کہ عبداللہ جو ان کے شوہر تھے وہ کوفے میں رہتے تھے. ایک روز انہوں نے دیکھا کہ کوفے کے سپاہی نخلستان میں اکٹھا ہو رہے ہیں, جمع ہو رہے ہیں. تو انہوں نے پوچھا کہ کیا وجہ ہے, جب انہوں نے پوچھ تاچھ کی لوگوں سے پوچھا کہ لوگ یہ فوج یہ کوفی کیوں جمع ہیں اس نخلستان میں, تو ان کو معلوم ہوا کہ یہ لوگ کربلا جانا چاہتے ہیں اور وہاں رسول کا نواسا زہرا کلال حسین آیا ہے, یہ لوگ اس سے جنگ کرنے کے لیے جاتے ہیں. تو جب انہوں نے یہ سنا تو یہ کہتے ہیں کہ میرے دل میں ایک خواہش تھی, یہ اپنے آپ سے یہ گفتگو کرتے ہیں, کہتے ہیں کہ میرے دل میں ایک خواہش تھی کہ میں خدا کی راہ میں جنگ کروں, اے خدا میں تیری راہ میں جنگ کروں. اور پھر کہتے ہیں کہ مجھ کو امید ہے ان لوگوں کے ساتھ لڑنا جو کوفی ہیں, ان لوگوں کے ساتھ لڑنا جو زہرا کے بیٹے سے لڑنے جا رہے ہیں, ایسا ہے جیسا مشرکین سے جنگ کرنا, لہذا میں کربلا جاؤں گا حسین کی نصرت کے لیے اور حسین کی طرف سے لڑوں گا, لہذا یہ ایک جہاد ہوگا
جی.
کہتے ہیں اس سب گفتگو کو آ کر اپنے گھر اپنی زوجہ سے بیان کرتے ہیں, تمام واقعے کو بیان کیا اور کہتے ہیں کہ میں حسین کی نصرت کے لیے جانا چاہتا ہوں. اس وقت ان کی خاتون کہتی ہیں کہ تو نے بہت اچھا سوچا ہے, واقعاً تو نے بہت ہی اچھا فیصلہ کیا ہے کہ تو زہرا کے لال کی نصرت کے لیے جا رہا ہے, اور خدا تیری اس امر میں تیری مدد کرے, تیری ہدایت کرے. اور پھر فرماتی ہیں کہ تو مجھ کو بھی اپنے ساتھ لے چل. تو روایت میں ملتا ہے کہ یہ لوگ کوفے سے نکلتے ہیں حسین کی نصرت کے لیے, کربلا پہنچتے ہیں اور کہتے ہیں کہ 8 محرم کو یہ لوگ کربلا پہنچے اور حسین کے طرف سے انہوں نے جنگ کی روزہ عاشورہ.
کربلا کے میدان میں ام وہب کا کیا کردار ہمیں تاریخ میں ملتا ہے, یعنی کہ بہت ہی اہم خاتون ہمیں نظر آتی ہیں کہ جنہوں نے کربلا کی تاریخ میں بہت اہم کردار ادا کیا ہے, تو ان کا کیا کردار تھا یہ آپ ہمارے ناظرین کے لیے بیان کریں.
بہت اچھا سوال ہے یہ. کہتے ہیں کہ جب جنگ شروع ہوئی روزے عاشورہ تو یہ خاتون اپنے آپ کو مار کے جنگ میں وارد کرتی ہیں اور اپنے شوہر سے کہتی ہیں اس وقت میں جب کہتی ہیں کہ میرے ماں باپ تجھ پر فدا ہوں، اے تو رسول کے نواسے کی طرف سے ان کے دشمنوں سے جنگ کر۔ کہتے ہیں عبداللہ ابن عمیر نے بہت کوشش کی، کیونکہ یہ ان کے پاس تھی، کہتے ہیں بہت کوشش کی کہ ان کو خیمے تک پہنچا دے، لیکن یہ کسی طرح سے نہیں مانتی تھیں کہ خیمے میں چلی جائیں۔ ان کا اصرار یہی تھا کہ میں آپ کے ساتھ شہید ہوں گی۔ کہتے ہیں ان کے دامن نہیں چھوڑتی تھی، دامن پکڑے ہوئے تھی۔ عبداللہ ابن عمیر کہتے تھے کہ جاؤ تم خیمے میں پلٹ جاؤ، لیکن کہتی تھی کہ نہیں، میں خیمے میں نہیں جاؤں گی، میں تمہارے ساتھ رسول کے نواسے کی نصرت کے لیے آئی ہوں اور میں رسول کے نواسے کے لیے اس کربلا کے میدان میں شہید ہو جاؤں گی۔ کہتے ہیں یہی گفتگو ہو رہی تھی کہ امام نے دیکھا تو امام نے فرمایا، جب اس خاتون کے اس اصرار کو دیکھتے ہیں تو امام فرماتے ہیں کہ تجھے اس کا اجر رسول خدا ضرور دیں گے، تجھے اس کا اجر ضرور ملے گا، جب تو خیمے میں پلٹ جا۔ اور پھر امام فرماتے ہیں کہ تو خیمے میں پلٹ جا اس لیے کیونکہ عورتوں پر جہاد واجب نہیں ہے، تو خیمے میں پلٹ جا۔ کہتے ہیں یہ عورت امام کے کہنے سے خیمے میں پلٹتی ہے یہ خاتون، اور کہتے ہیں عبداللہ ابن عمیر جنگ کرتے ہیں، جنگ کرتے کرتے آپ شہید ہو جاتے ہیں۔ جب یہ شہید ہوتے ہیں تو اب یہ خاتون اپنے شوہر کی لاشے پر آتی ہے اور آ کر گریہ و زاری کرتی ہے اور چہرے سے خون کو صاف کرتی جاتی ہے اور ایک جملہ کہتی ہے، کہتی ہے کہ تجھ کو بہشت مبارک ہو، اور میں بھی خدا سے چاہتی ہوں اور دعا کرتی ہوں کہ بہشت میں میں تیری ہم نشین رہوں، میں تیرے ساتھ بہشت میں رہوں۔ تو حسین پر قربان ہوا ہے، تو حسین پر شہید ہوا ہے، میں بھی حسین پر شہید ہونا چاہتی ہوں۔ یہ تھا ان کا کردار جو ہم دیکھتے ہیں کہ روز عاشورہ انہوں نے ہمارے سامنے ہم کو نظر آتا ہے اور ہم نے دیکھا کربلا کے میدان میں۔
محترمہ توقی فاطمہ صاحبہ، جیسے کہ آپ نے بھی یہ جملات بیان کی کہ جو ام وہب نے اپنے شوہر کی لاش پر آ کر بیان کیا تھا، لیکن ہم دیکھتے ہیں ماں جو ہے وہ بیٹے کی جنازے پر آ کر جو ہے وہ بالکل کچھ بول نہیں سکتی ہے، بہت زیادہ متاثر ہو جاتی ہے، لیکن ام وہب کے بارے میں ہم دیکھتے ہیں کہ بیٹے کے جنازے پر بھی، بیٹے کی شہادت پر بھی ایک شجاعت کا اور دلیری کا مظاہرہ آپ نے کیا تھا، تو کس طرح سے آپ نے اپنے بیٹے کی شہادت پر شجاعت اور دلیری کا مظاہرہ کیا، آپ ہمارے ناظرین کے لیے بیان فرمائیں۔
دیکھیں کہتے ہیں کہ جب وہب کے والد شہادت پا گئے تو اب وہب نے بھی چاہا کہ میں بھی میدان میں جاؤں، جنگ کروں۔ اسی طریقے سے کہتے ہیں کہ ماں سے اجازت مانگتے ہیں کہ ماں مجھے مرنے کی اجازت دے، میں کربلا کے میں میدان میں جانا چاہتا ہوں، لڑنا چاہتا ہوں۔ کہتے ہیں ماں نے اجازت دے دی تھی، لیکن اسی طرح جیسا کہ میں نے پہلے ام خلف کے بارے میں نے عرض کیا ہے کہ انہوں نے اجازت دی لیکن امام نے روک لیا، امام نے روکا ان کو بھی، کہا کہ بیٹا ابھی تو تمہارا باپ شہید ہوا ہے، تمہاری ماں کے لیے یہی داغ کافی ہے، بیٹا جاؤ تم خیمے میں پلٹ جاؤ، میں تمہیں مرنے کی اجازت نہیں دوں گا۔ لیکن آپ کہتے ہیں کہ نہیں، مجھ کو میری ماں نے مرنے کی اجازت دے دی ہے، مجھ کو میری ماں نے میدان میں جانے کی اجازت دے دی ہے، آپ مجھ کو میدان میں جانے کی اجازت دیجئے۔ کہتے ہیں مولا وہاں پر اجازت دے دیتے ہیں، اب آپ میدان میں آتے ہیں، جنگ کرتے ہیں۔ یہ کہتے ہیں کہ وہب شہید ہو جاتے ہیں، لیکن یہاں پر اب ماں کی شجاعت دیکھیے گا۔ کہتے ہیں جب وہب شہید ہو جاتے ہیں تو ظالم کیا کرتے ہیں، کوفی وہب کے سر کو جسم سے جدا کرتے ہیں اور جدا کرنے کے بعد وہب کے سر کو ماں کی طرف پھینکتے ہیں۔ یہاں واقعاً ماں کا کردار دیکھیں اور ماں کی شجاعت دیکھیں کہ کس صبر و استقامت سے یہ خاتون کام لیتی ہیں۔ کہتے ہیں کہ جب بیٹے کا سر ماں کی طرف پھینکا جاتا ہے کہ تو مجھے بتلائیں دنیا میں کون ایسی خاتون ہوگی کہ جس کے بیٹے کا سر اس کی طرف پھینکا جائے وہ گریہ و زاری نہ کرے، کون ایسی خاتون ہوگی کہ جو اپنے بیٹے کی شہادت پر، اپنے بیٹے کے لاش پر نہ روئے۔ لیکن ہمیں یہ خاتون ملتی ہیں کہ جب بیٹے کا سر ماں کی طرف پھینکا جاتا ہے تو یہ اس بیٹے کے سر کو اٹھاتی ہے اور اٹھا کر دشمنوں کی طرف پھینک دیتی ہے اور ایک جملہ کہتی ہے کہ وہ جملہ تاریخ میں ثبت ہو گیا۔ کہتی ہیں کہ ہم جو چیز خدا کی راہ میں دے دیتے ہیں
ہم اس کو پھر واپس نہیں لیتے، یہ کہہ کر بیٹے کے سر کو دشمنوں کی طرف پھینکتے ہیں۔ تو یہاں سے ہم کو ان خاتون کی شجاعت کا اندازہ ہوتا ہے کہ واقعا کتنی شجاع تھی یہ خاتون اور کس صبر و استقامت سے اس خاتون نے کام لیا۔
جی محترمہ توقیر فاطمہ صاحبہ، جیسے کہ بھی آپ نے ام وہب کے بارے میں بیان فرمایا تھا کہ جناب ام وہب کو جو ہے بہت زیادہ شہادت کی خواہش تھی اور وہ اپنے شوہر کے دامن کو پکڑے ہوئے تھے کہ وہ کسی طرح سے کربلا میں شہید ہو رہا۔ ہم دیکھتے ہیں کہ ان کی دعا قبول ہوئی اور انہیں درجہ شہادت جو ہے وہ نصیب ہوا۔ تو بس ایک منٹ سے بھی کم وقت رہ گیا، اس میں آپ ان کی شہادت کے بارے میں ہمارے ناظرین کو بتائیں کہ کس طرح سے آپ جو ہیں وہ شہید ہوئیں کربلا کے میدان میں۔
ٹھیک، کہتے ہیں کہ شمر کا غلام تھا رستم، کہتے ہیں رستم نے آپ کو بلایا، شمر نے رستم کو بلایا اور کہا کہ اس خاتون کو قتل کر دے۔ تو کہتے ہیں کہ اس وقت اس رستم نے جو خیمے کے اندر ایک لوہا لگا ہوتا ہے اس کو اٹھایا اور اس کو اٹھا کر ان خاتون کے سر پر مارا۔ کہتے ہیں یہ خاتون وہیں پر دم توڑ گئیں۔ تو دیکھیں ان کی خواہش تھی کہ میں شہید ہو جاؤں، اور کہتے ہیں کہ یہ پہلی خاتون تھی کربلا کے میدان میں جن کو جو درجہ شہادت پر فائز ہوئی۔
بہت بہت شکریہ محترمہ توقیر فاطمہ صاحبہ، بہت اچھے نکات کی جانب آپ نے اشارہ کیا، بہت آپ کا شکریہ ادا کرتے ہیں اور آپ سے اجازت لیتے ہیں۔ محترم ناظرین، امید کرتی ہوں ہماری آج کی گفتگو بھی آپ کو پسند آئے گی۔ خدا سے بس یہی دعا ہے کہ ہم سب کو ان خواتین کے نقش قدم پر چلنے کی زیادہ سے زیادہ توفیق عنایت فرمائے۔ اگلے پروگرام تک آپ تمام ناظرین کو خدا کی پناہ میں دیتی ہوں۔ اللہ حافظ۔